میرا رحمت مغفرت دوزخ سے آزادی کا سائل ہوں، مہ رمضان کے صدقے میں فرما دے کرم مولا.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جس نے مجھ پر صبح و شام دس دس بار درود پاک پڑھا اسے قیامت کے دن میری شفاعت ملے گی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. امیر علیہ سنت کی کتب و رسائل کے اندر مختلف قسم کے مدنی پھول ہوتے ہیں، اور بعض مدنی پھول شرعی مسائل پر ہوتے ہیں جن کا سیکھنا بھی ضروری ہے، سمجھنا بھی ضروری ہے. تو ہم اس وقت آپ کے ساتھ فیضان رمضان سلسلے کی صورت میں موجود ہیں، اور امیر اہل سنت کی کتاب فیضان رمضان سے مختلف مسائل ہم سمجھنے کی کوشش کرتے ہیں. مفتی صاحب ہمارے ساتھ ہوتے ہیں، آئیے ان کی طرف بڑھتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ابھی ہمارے سلسلے جو جاری ہوئے، جو ہو چکے، اس کے اندر ہم نے رمضان کے تعلق سے اور پھر اس میں تلاوت، رمضان کی اہمیت، احکام روزہ کے تعلق سے تو آپ سے مدنی پھول حاصل کیے. فیضان رمضان کے اندر ایک موضوع جو ہے وہ یہ ہے، ایسی چیزیں جن سے صرف قضا لازم آتی. یعنی ہم نے پچھلے جو اپنے سلسلے میں چند مدنی پھول فیضان رمضان سے یہ سمجھنے کی آپ سے کوشش کی، اس میں یہ کہ روزہ کن چیزوں سے ٹوٹ جاتا ہے. پہلے روزے کی تعریف ہو چکی، روزہ ٹوٹنے والی بات ہو گئی. اب یہ جیسے مثال کے طور پہ اس میں یہ ہے کہ قضا جیسے لازم آتی ہے، اس کے کچھ اصول جو بعد مدنی پھول بیان کیے گئے ہیں اس کو کچھ آپ بیان فرمائیں.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین. الحمدللہ، فیضان رمضان کتاب امیر اہل سنت دامت برکاتہم العالیہ نے لکھی ہے. اردو زبان میں عام فہم عوام الناس کے حوالے سے کہ روزہ کیا ہے، رمضان کیا ہے، رمضان آتا ہے تو اس وقت ہماری کیفیت کیا ہوتی ہیں، ایک ذوق شوق ہوتا ہے، روزہ رکھ تو لیتے ہیں. تو اب یہ ہے کہ روزہ کیسے رکھنا چاہیے، روزہ کن باتوں سے ٹوٹ جاتا ہے. اچھا، ٹوٹ جاتا ہے تو اب پھر کیا کرنا ہوتا ہے، اس کی قضا ہوتی ہے. تو قضا کیسی ہوتی ہے؟ بعض صورتیں ایسی ہوتی ہیں کہ جن میں روزہ ٹوٹ جانے پر کفارہ لازم ہوتا ہے.
صحیح.
کفارے کا مطلب دوسرے لفظ میں جیسے کہ ایک جرم ایک آدمی سے سرزد ہو جاتا ہے تو اس کو جرمانے کے طور پہ کہ جو آپ سے جرم ادا ہوا ہے اس کی تلافی کی صورت یہ ہے. کفارے کا مطلب یہ ہے کہ ایک آدمی نے ماہ رمضان المبارک میں روزہ رکھا ہے.
صحیح ہے.
اور اس کو پتا ہے میرا روزہ ہے، ماہ رمضان میں ادا روزے وہ رکھ رہا ہے، اور پراپر طریقے سے جس طرح سحری کھائی جاتی ہے اس طرح اس نے، وہ مسافر بھی نہیں ہے، مقیم ہے، روزہ رکھا ہوا ہے. اب بلا عذر، کوئی عذر بھی نہیں اسے، وہ روزہ توڑ دیتا ہے، کوئی چیز کھا لیتا ہے، من پسند چیز کھا رہا ہے. جیسے گٹکے مین پوری کے عادی ہیں، ان کے لیے اس وقت ماہ رمضان میں میں یہ سمجھتا ہوں کہ
سب سے زیادہ کہ
چھوڑ دیں. اور سب سے زیادہ آزمائش جو ہے نا روزے کے حوالے سے شاید اس طبقے کو زیادہ ہے کہ جو اس طرح کی
عادی ہے،
ان کے لیے بڑی آزمائش ہوتی ہے. اب اس میں بعض تو ہو سکتا ہے صبر کرتے ہوں اور بعض بے صبرے ہو جاتے ہوں اور وہ ایسا کام کر لیتے ہیں جس سے روزہ ٹوٹ جاتا ہے. ماہ رمضان میں بعض لوگ اس صورت میں انہوں نے چونکہ پورے 11 مہینے، یا ہم یہ کہیں گے اب جو لائف اسٹائل بنا لیا ہوتا ہے نا، وہ اپنے آپ کو آزمائش میں ہی مبتلا کیے ہوئے ہوتے ہیں.
صحیح.
تو اب یہ ہے کہ اگر کسی شخص نے روزہ رکھا اور ماہ رمضان کا اور بلا عذر شرعی توڑ دیا،
صحیح،
کوئی چیز کھا کر، کوئی
بالکل جان بوجھ کر اس نے ایک چیز کر دی ہے، یعنی ایسا نہیں ہوا کہ غلطی سے ہو گئی تو کوئی کمی اور کوتاہی والی بات نہیں ہے، تو جان بوجھ کر
اس کو پتا ہے میرا روزہ ہے، اور اس نے جانتے بوجھتے روزہ توڑا ہے، کوئی شرعی عذر بھی اسے لاحق نہیں تھا. تو اس صورت میں شریعت مطہرہ نے جہاں یہ ارشاد فرمایا کہ تمہارا روزہ ٹوٹ گیا، اس روزے کی اب قضا کرنی ہے، اور جان بوجھ کے روزہ توڑنا یہ گناہ ہے، کبیرہ گناہ کا کام ہے. اچھا، یہ گناہ تو ہوا، اب شریعت مطہرہ نے بعض جرم ایسے ہیں، بعض گناہ ایسے ہیں کہ ان کو مٹانے کے لیے کفارے مقرر فرمائے ہیں. تو کفارہ کا معنی ہی مٹانے والی چیز ہے. تو ایک آدمی سے بتقاضا بشریعت اس نے جانتے بوجھتے ماہ رمضان کا روزہ توڑا اور وہ کفارے والی شرائط بھی پائی جا رہی تھی، تو اس کے اوپر ایک روزے کی قضا بھی لازم ہوگی اور اس صورت میں اس پہ کفارے کے احکام بھی جاری ہوں گے. اب کفارے کے اندر تین صورتیں ہوتی ہیں. تو پہلی صورت تو یہ ہے کہ غلام، کنیز، یہ چونکہ زمانہ سابقہ میں ان کا وجود ہوتا تھا، تو سب سے پہلا حکم یہی تھا کہ ایسا شخص کوئی غلام یا کنیز کو آزاد کرے.
ٹھیک ہے.
اب چونکہ اس کا وجود ہے نہیں، تو اب دوسری صورت یہ ہے کہ اس نے 60 روزے 2 مہینے کے روزے لگاتار رکھنے ہیں.
لگاتار
یعنی پہلے بہتر یہ ہے کہ جو روزہ توڑا ہے پہلے اس کی قضا کر لے، اس کے بعد اب چاہے تو فوراً شروع کر دے یا کچھ اسپیس بھی دے سکتا ہے. لیکن جب کفارے کی نیت سے آدمی روزہ رکھے گا تو پہلا روزہ جب اس نے رکھنا شروع کیا ہے، اب یہ کنٹینیو سلسلہ چلتا رہے گا 2 مہینے تک.
صحیح.
اب یہ 2 مہینے میں اسلامی اعتبار سے اگر کوئی شخص پہلی تاریخ سے روزہ رکھنا شروع کرتا ہے، مثال کے طور پہ اب کوئی شخص
یکم رجب سے شروع ہوا،
رجب سے کفارے کے روزہ رکھنا شروع ہوا ہے، تو اب یہ رجب المرجب کا مہینہ 29 کا بھی ہو کر چاند شابان کا نظر آ سکتا ہے. اچھا، پھر شابان المعظم بھی 29 کا ہو سکتا ہے. تو یوں کاؤنٹنگ کے اعتبار سے 58 دن اس کے بنیں گے. تو
یہ مہینے سے ہو سکتے ہیں 29.
اگر اسلامی اعتبار سے پہلی تاریخ سے یہ روزہ شروع کرے گا تو اب 60 کی گنتی اس کے اوپر لازم نہیں ہے. یہ 29 کا چاند ہو دونوں مہینے میں تو 58 روزے ہوں گے، اور 30 کے چاند ہو تو پورے 60 روزے ہوں گے. 1 29 1 30 ہو تو یہ 59
ہو گئے. ٹھیک ہے.
تو یہ تو صورت میں ہے کہ پہلی تاریخ کو، اور اگر یہ پہلی تاریخ کے علاوہ دوسری کسی بھی تاریخ کو روزہ شروع کرتا ہے تو اب اس کو 60 روزے 60 days اس کو روزے کی حالت میں رہنا
کاؤنٹ کرے گا اب کہ میرے 60 ہونے چاہیے.
اب اس کے اندر ایک دن کا بھی ناغہ نہیں ہونا.
اچھا.
اب بخار آ گیا، آج ہمت نہیں ہو رہی، یعنی کام بہت زیادہ تھکاوٹ ہو چکی ہے، نہیں سحری نہیں کر پا رہا، یا کوئی بھی کہ آج دن میں بہت زیادہ کام ہے تو روزہ نہیں رکھا کسی بھی بیماری کے سبب یا کسی بھی وجہ سے یا بلا وجہ، تو یہ درمیان میں چونکہ اس میں
گیپ آ گیا،
گیپ آیا پے در پے
کنٹینیوسلی رکھنا تھا، بالکل گیپ نہیں کرنا،
تو اب اس نے جو گیپ کیا نا تو اب اس کو دوبارہ سے نئے سرے سے 1 2 3 4 شروع کرنا.
نہیں، جرم بھی تو اسی نے کیا. یعنی یوں دیکھا جائے کہ کفارہ جس کے اوپر ہوا وہ اس کی ایسی کنڈیشن ہے، جانتے بوجھتے اس نے روزے کو توڑا ہے،
بالکل،
اور ایک حکم الہی کا خلاف کیا ہے. یعنی یہ چیز اگر بندہ توبہ کرتا ہے اور کفارے کے روزے رکھ لیتا ہے تو یہ اس سے بہتر ہے کہ آخرت اس کی خراب ہو.
تو اب یہ ہے کہ توبہ بھی کرنی ہے
اور اس کی
توبہ کے ساتھ ساتھ اب جو اس کا تقاضا ہے کہ روزے کی قضا بھی کرنی ہے اور جو شریعت نے کفارے کے حکام بیان فرمائے وہ بھی ادا کرنے ہیں. اچھا، خواتین کے اندر کچھ ماہانہ ان کو عارضے لاحق ہوتے ہیں اور شریعت مطہرہ نے ان کو روزے کے حوالے سے، نماز کے حوالے سے اس معاملے میں معذور رکھا ہے کہ ان دنوں میں روزے نہیں رکھیں گی. تو اگر کسی خاتون سے ایسا ہوا کہ اس نے جانتے بوجھتے ماہ رمضان کا روزہ بلا عذر شرعی توڑ دیا، وہ کفارے کی صورت اس کے اوپر لاگو ہو رہی ہے، تو اب اگر یہ روزے رکھنا شروع کرتی ہیں، 5 روزے رکھے ہیں کہ ماہانہ عارضہ ان کو لاحق ہوا، پیریڈ شروع ہو گئے، تو اب یہ ناپاکی کے 6 7 8 دن جو ان کی عادت تھی تو اس کے مطابق وہ ناپاکی کے دن گزرنے کے بعد اب انہوں نے گیپ نہیں کرنا،
یعنی وہ صرف یہی دن گیپ کے آئے جو شریعت نے یہ دن میں روزہ رکھنا منع تھا،
منع فرمایا
تو یہ جو ان جو کنٹینیو چل رہا تھا تو یہ گیپ کاؤنٹ نہیں ہوگا،
یہ گیپ کاؤنٹ نہیں ہوگا. تو اب جب بھی وہ پاک ہو جائیں تو اگلے دن سے ہی پھر روزے کو انہوں نے رکھنا شروع ہوگا. پھر اگلے مہینے اگر اس طرح کا کوئی معاملہ ہوتا ہے تو ہو سکتا ہے ان کے روزے کا یہ پورا ہونا یہ 60 دنوں کے بجائے
90 دن میں آ جائے، جتنے دن میں آ جائے جو اس کے دن لگتے ہیں.
تو اس یعنی نپاکی کے ایام گزارنے کے بعد بقیہ ایام کاؤنٹ کیے جائیں گے. اسی طریقے سے روزے رکھنے شروع کیے تھے کہ بچے کی ولادت کی وجہ سے جو مخصوص ایام شروع ہو جاتے ہیں نفاس کے دن، تو وہ ایام بھی یعنی گیپ ان کی وجہ سے اگر آتا ہے تو نئے سرے سے شروع کرنے کا حکم خواتین کے لیے نہیں ہوگا. عورتوں کو چونکہ مشقت ہے یہ اس طرح کی چیزیں، قرآن پاک نے اس کو اذى یعنی تکلیف قرار دیا ہے، اور یہ تکلیف بہرحال اس کے لیے اللہ تعالیٰ نے ان کے لیے آسانی رکھ دی ہے.
مردوں کے لیے آسانیاں ہیں, جماعتیں مردوں پر واجب ہوتی ہے, کئی کام مردوں پر بنتے, عورتوں کے لیے بہت سی آسانیاں رکھی گئی ہیں.
کفارہ کب لازم ہوتا ہے, کب لازم نہیں ہوتا؟ روزہ تو ٹوٹ چکا ہے
جی. اب آپ نے جیسے کفارے کے بارے میں بتایا, ہم نے ایک ٹیکسٹ میں کنکلوژن رکھا ہے, آپ کو تھوڑا سا دکھائیں گے بھی. امیر اہل سنت نے روزے کے کفارے لکھے, ہم نے اس کی کچھ کنڈیشن بنا لی. پہلی جو آپ نے صورت بیان کی تھی اس کو ہم نے دو حصوں میں ڈسٹریبیوٹ کیا کہ باندھ یا غلام آزاد کرے, خرید کر اگر کر سکتا ہے تو کرے, لیکن یہ دونوں پوزیشن اس وقت نہیں پائی جاتی. ایسا تو
پہلا نمبر کا جو کفارے کی ادائیگی کی صورت ہے اس کا فی الوقت وجود
نہیں ہو سکتا, اور ہم نے اس پہلے کو دو حصوں میں ڈسٹریبیوٹ کر دیا اس کے الفاظ کے اعتبار سے. اور اس کے بعد جو تھرڈ صورت ہے, پے در پہ مسلسل 60 روزے رکھنا, اس کی بہت اچھی تفصیل آپ نے بیان کر دی. ہم صرف ایک کنکلوژن ایک بات بیان کر رہے ہیں, آپ نے وہ بیان کر دیا کہ شروع سے ہوگا, پہلے مہینے سے ہوگا, وہ 60 روزے کس صورت میں ہوں گے. اور آخری صورت یہ ہے کہ وہ 60 مسکینوں کو پیٹ بھر کر دونوں وقت کا کھانا کھلانا, اس کی بھی تھوڑی وضاحت کیجیے.
اب یہ جو جس شخص کو جیسے پہلے نمبر پہ اگر وہ صورت ادائیگی کفارے کی نہیں پائی جا رہی
آج کل تو نہیں ہے,
اچھا اب دوسرے اسٹیپ پہ آ جائیں گے,
صحیح ہے
کہ اس طرح سے کفارے کی ادائیگی کرے کہ 2 مہینے کے لگاتار روزے رکھے پے در پہ, اب اس کی اگر کسی میں طاقت نہیں ہے,
صحیح ہے
کہ وہ 2 مہینے لگاتار روزے نہیں رکھ سکتا, تو اب شریعت مطہرہ نے اس شخص کو چاہے وہ امیر ہو یا غریب, اب اس کے اوپر پھر یہ لازم فرمایا ہے کہ یہ 60 فقیروں کو 2 وقت کا کھانا کھلائے گا.
ٹھیک,
اب یہ 60 فقیر اگر ایک ہی دن اویلیبل ہو جائیں,
صحیح ہے
کہ فقیر سے مراد وہی جو مستحق زکات ہوتا ہے,
دعوت کر دے 60 ہوگی
نا, تو یہ دوپہر میں بلا لیں, ان کو کھانا پیش کرے, اور یہ سب کھانا جس طرح نارمل پیٹ بھر کے کھایا جاتا ہے اس طرح یہ کھانا کھا لیں, پھر انہی 60 فقرا کو شام کے وقت بلا لیں یا اگلے دن دوپہر میں بلا لیں, یعنی 2 ٹائم ان کو کھلانا ہے,
اور انہی کو کھلانا
انہی کو کھلائے. ٹھیک ہے, اب انہی کو سیکنڈ ٹائم بلا لیں, چاہے دوپہر کو کھلانے کے بعد رات میں بلا لیں یا کل دوپہر میں بلا لیں, تو اس طرح 2 وقت کا کھانا کھلانا ہے ہر ایک شریف فقیر کو. اور اگر 60 اویلیبل نہیں ہیں تو اب یہ ہے کہ ان فقرا کو اس نے ایک دن بلا لیا صبح شام کا یا دوپہر اور شام کا, ان کو کھانا کھلایا, 30 فقرا ملے ہیں, تو ایک دن ان کو کھلا لیا, اگلے دن پھر ان کو دوبارہ سے دوپہر کا اور رات کا کھانا کھلا دے, تو یوں 60 کی کاؤنٹنگ پوری ہو جائے گی.
ٹھیک ہے,
اب کوئی پریشان ہو گیا 60 فقیر کہاں سے ڈھونڈوں, یہاں تو 1-2 بھی بہت مشکل ملتے ہیں, تو اگر بالفرض کوئی مستحق زکوٰۃ ان کو مسلمان مل جاتا ہے تو اس کو 2 وقت کا کھانا یہ اگر چاہیں تو 60 دن تک یہ کھلاتے رہیں, ایک صورت یہ بھی ممکن ہے. اچھا ایک صورت یہ سب سے زیادہ آسان سوٹیبل رہے گی کہ 2 وقت کے کھانے کی جو قیمت صدقہ فطر کو اس کے قائم مقام قرار دیا گیا ہے.
نارمل جیسے رمضان کے اندر اعلان ہو جاتا ہے
فطرے کا اعلان ہوتا ہے, تو اب جیسے پچھلے سالوں تک 100 روپے ایک نارمل ریٹ تھا, اب شاید جو گندم اور آٹے وغیرہ کی مہنگے ہونے کی بنا پر ہو سکتا ہے رمضان المبارک کا فطرے کا ریٹ کچھ
بڑھ جائے,
تو اب اس صورت میں اگر ہم فرض کرتے ہیں کہ 100 روپے میں 2 کلو میں 80 گرام کم گندم اگر آ جاتا ہے,
ٹھیک ہے,
تو اب یہ ایک اسلامی بھائی ہی ان کو ملتے ہیں, تو ایک ان کو یہ 100 روپے دے دیں,
صحیح ہے,
اگلے دن پھر 100 روپے دے دیں, پھر اس سے اگلے دن 100 روپے دے دیں, تو یوں 60 دن تک ان کو دے دیں. اب اس کے اندر کنٹینیوسلی ضروری نہیں ہے, اس میں گیپ آ سکتا ہے,
ایک ساتھ نہیں دینے سے,
ایک ساتھ نہیں دینا,
ایک دیے پھر تیسرے دن دیے پھر پانچویں دن دیے, لیکن گیپ کر دے رہے ہیں,
اس میں گیپ چل سکتا ہے,
اس میں چل سکتا ہے, لیکن یہ یوں دینے ہیں. مگر یہ وہی بات ہے کہ کفارے ادا کرنے والی صورتیں تو ٹھیک ہے اپنی جگہ پر ہیں, مگر جان بوجھ کے روزہ قضا اور اس طرح توڑنے کی اجازت ہے
تو روزہ توڑنے کی شرن اجازت نہیں ہے. اب اس طرف آتے ہیں کہ ماہ رمضان مبارک کا کوئی روزہ رکھ رہا ہے اور روزہ وہ توڑ دیتا ہے, تو بعض صورتیں ایسی ہیں کہ جن میں صرف قضا لازم ہے, جیسے امیر اہل سنت دامت برکاتہم العالیہ نے احکام روزہ کے عنوان سے یہ چیپٹر چل رہا ہے, اور 150 پیج پر امیر اہل سنت لا الہ الا اللہ کلمہ طیبہ کا یہ جو پہلا جز ہے جس میں اللہ تبارک و تعالیٰ کی توحید کا بیان ہے کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں, تو اس لا الہ الا اللہ کے 12 حروف کی نسبت سے 12 وہ احکام لکھے ہیں کہ جن صورتوں میں روزہ کا توڑ دیا تو صرف قضا اس روزے کی لازم ہوتی ہے، کفارہ لازم نہیں ہوتا۔ اچھا، اس سے آگے امیر اہل سنت نے کفارے سے متعلق 11 مدنی پھول لکھے ہیں، تو ان 11 باتیں وہ ہیں کہ جن صورتوں میں کفارہ لازم آئے گا۔
ٹھیک ہے۔
اچھا، یہ 12 اور 11 یہ صرف انہی میں منحصر نہیں ہے، یہ کثیر مسائل میں سے جو عام وقوع پذیر مسائل ہیں، جو مثالیں ہیں، ان کو امیر اہل سنت نے عوامی ذہن کے مطابق، ان کے فہم کے مطابق ان 12 صورتوں اور 11 صورتوں کو لکھا، ورنہ مطلب یہ بہت زیادہ صورتیں ہو سکتی ہیں۔ کچھ مثالیں ایسی ہیں کہ جس میں ہر عام قاری جو ہے نا اس کو پڑھنے والا اسلامی بھائی یا اسلامی بہن وہ ہو سکتا ہے کنفیوژن کا شکار ہو جائے کہ ادھر لکھا تھا کفارہ نہیں ہے، وہ ادھر لکھا ہے کفارہ ہے، وہ بظاہر مسئلہ ایک جیسا نظر آ رہا ہے، تو وہ بنیادی فرق ہوتا ہے۔ اچھا، اب اس طرف آتے ہیں کہ کفارہ کن صورتوں میں لازم ہوگا، روزہ ٹوٹا ہے اور کن صورتوں میں کفارہ لازم ہوگا۔ تو کفارہ لازم ہونے کے حوالے سے فقہ کرام نے ایک ضابطہ
قاعدہ ہو گیا،
قاعدہ اصول یہ ارشاد فرمایا ہے کہ قصدن روزہ توڑا ہو، بلا عذر شرعی توڑا ہو۔
ٹھیک ہے، شریعت نے اجازت نہیں دی تھی، اس نے بارڈر کراس کر کر توڑا،
جانتے بوجھتے اس نے روزہ بلا عذر شرعی توڑا ہے۔ اچھا، پھر کھانے پینے کی چیز اس کے ذریعے توڑا ہو۔
صحیح۔
اب وہ کھانے پینے کی چیز کیسی ہو، اس چیز کے حوالے سے فقہ کرام نے ایک ضابطہ یہ ارشاد فرمایا ہے کہ وہ کھانے پینے کی چیز جو ہے نا وہ یا تو غذا ہو، جیسے باقاعدہ کھانا ہوتا ہے،
ٹھیک ہے،
بھوک لگ رہی ہے روزے میں بس کھانا کھا لیا۔ اچھا، مشروب پینے کی چیز ہے، پانی ہے، شربت ہے، جو بھی چیز تھی اس نے پی لیا،
روزہ اس کو یاد بھی ہے،
یاد بھی ہے،
اور اس نے اس کو ساری چیزوں کو جو کھانے پینے کی نارمل روٹین میں جو چیزیں کھائی جاتی ہیں وہ کھا گیا،
تو اس صورت میں جو نا یہ چونکہ اس نے روزہ جو کھانا پینا،
جی جی،
کھانے پینے کی ایسی چیز جو بطور غذا کھائی جاتی ہے،
یعنی ایز پر پریکٹس ہم ایسی ہی چیزیں کھاتے ہیں عادت کے مطابق، یہ چیزیں نارمل کھائی جاتی ہیں،
تو اب کھانا جس کو ہم کہتے ہیں پینے کے لیے پانی، چائے، مشروب، ایسی چیز، ٹھیک ہے۔ دوسری صورت یہ ہے کہ وہ چیز کھانے کی یا پینے کی ایسی ہو کہ جو بطور دوا استعمال کی ہو۔
دوا کیا کھاتے ہیں آپ، کیا کیا چیزیں ہوں گی؟
اب اصل کیا ہے، غذا اور دوا، اس کے اندر فقہ کرام یہ ارشاد فرماتے ہیں ایسی چیز کھائی جو اس کے بدن میں صلاحیت پیدا کر رہی ہو، جو اس کی کمزوری ہے اس کمزوری کو دور کر رہی ہو۔ تو انسان کھانا کھا کے انرجی حاصل کرتا ہے،
دوا کے ذریعے،
دوا کے ذریعے انرجی حاصل،
کھانسی ہے تو اس کا سیرپ پیے گا، کوئی اور چیز ہوگی،
ٹیبلیٹ کھانی تھی تو وہ ٹیبلیٹ اس نے لے لی، تو یہ دوا یا غذا،
جی جی،
ٹھیک ہے، دو چیزیں تو وہ ہو گئیں کہ ایسی چیز کھائی، ایسی چیز پی جو بطور صلاحیت بدن، الفاظ یہی ہیں، یعنی جو جسم کی اصلاح کا سبب بن رہے ہیں،
گروتھ، جسم کو گرو کرنے کا ایک سبب،
انرجی، طاقت
دے رہی ہے، ٹھیک ہے۔
تو اب وہ نارمل کھانے پینے کی کوئی چیز ہو جو ہماری روٹین میں عادتاً شامل ہے، یا کوئی دوا ہے جو ہماری روٹین میں نہیں ہوتی لیکن ڈاکٹر نے کہا ہے کہ آپ یہ کھائیں گے تو آپ صحیح ہو جائیں گے، تو بلا عذر شرعی بس اس نے وہ دوا کھا لی ہے، اس صورت میں کفارہ لازم ہوگا۔ ایک صورت ایسی ہے کہ جو نارمل کھانے پینے کی چیز نہیں ہے،
پھر
کھانے پینے کی بطور غذا وہ چیز نہیں ہے، نہ وہ کوئی دوا ہے، نہ اس سے ہمارے صلاحیت بدن، جسم کی انرجی کوئی بحال ہوگی، لیکن لذت حاصل کرنے کی نیت سے وہ چیز کھائی، لذت حاصل کرنے کی نیت سے وہ چیز پی لی،
مطلب ایز پر پریکٹس وہ چیز کھائی پی نہیں جاتی، مگر ٹیسٹ کے لیے آپ کو ہوتا ہے، لوگوں کا دماغ ہوتا ہے نا، کوئی چیز ہے یار یہ بھی دیکھ لیں وہ بھی دیکھ لیں، پتہ نہیں کیا ان کے دماغ کے اندر آتا ہے تو وہ کر لیتے ہیں۔
اچھا، اب اس ٹیسٹ کی مثال، مثال کے طور پہ ایک آدمی ہے جو چینی کھا لیتا ہے تھوڑی سی، تو چینی کی طرف نارملی ایک کھانے پینے والے کی رغبت ہوتی ہے،
تھوڑی بہت تو ہوتی ہے،
اچھا نمک ہے،
جی
نمک کو بھی تھوڑا سا چکھنے میں رغبت ہوتی ہے، تھوڑا منہ کا ٹیسٹ چینج ہو جائے گا، تھوڑا اچھا لگے گا، تو تھوڑا سا نمک یہ تھوڑا سا لذت کی خاطر کھایا جاتا ہے۔ اچھا، اسی طرح خواتین کے اندر ایک مٹی، ملتانی مٹی جس کو کھایا جاتا ہے، جو خواتین کھاتی ہیں جن کو ملتانی مٹی کچی یا پکی بھنی ہوئی اس طرح کھانے کی عادت ہے نا، تو وہ بڑی شوق سے کھاتی ہیں۔ اب اسی طرح لے لیں پان، گٹکا کھانے والا، ان کی صلاحیت بدن نہیں ہو رہی اس سے، گٹکا مین پوری صرف ٹیسٹ ہے، لذت ہے، خواہش ہے نفس ہے کہ مجھے کھانا،
بلکہ یوں تو کہا جائے کہ وہ گٹکے والوں سے وہ صلاحیتیں کم ہو رہی
ہوں، ہو رہی ہیں،
لیکن ٹیسٹ کی وجہ سے،
ٹیسٹ کی، تو اب وہ چیز جو بطور لذت اور ٹیسٹ کے خاطر کھائی جا رہی ہے، तो उस चीज के यानी मन पसंद दिल चाह रहा है कि इसको मैं खा लूं, तो उस चीज के खाने से रोजा भी टूट जाएगा और कफारा भी लाजिम होगा। तो अमीर अहले सुन्नत ने इसमें जो चीजें जिक्र फरमाई तो उसमें बिला उजरे, यानी अब इसको दोबारा से हम ये नोट कर लेते हैं कि कसदन रोजा तोड़ा हो, ठीक, बिला उजरे शरई रोजा तोड़ा हो, अच्छा, फिर ये रोजा माह रमजानुल मुबारक में रखा हुआ रोजा हो, यानी अदाए रमजान वाले रोजे से इसका ताल्लुक हो। तो इसका मतलब ये है कि अगर कोई कजा रोजे की कर रहा था, माह रमजान के बाद कजाए रमजान अदा कर रहा था, तो उसको अगर जानबूझ के रोजा तोड़ दिया तो उस रोजे के तोड़ने पे गुनाह होगा बिला उज्र शरी, उस रोजे की कजा लाजिम होगी लेकिन कफारा लाजिम नहीं होगा, कफारा माह रमजान के अदा रोजे में होगा। अच्छा, फिर इस सूरत में ये भी जरूरी है कि माह रमजान का वो जो रोजे की उसने नियत की हो वो सुबह सादिक से पहले ही कि उसने रात में नियत की हो। अच्छा, फिर ये भी जरूरी है कफारा लाजिम होने में कि रोजा उसने जान बूझ के तोड़ दिया, बिला उज्र शरी तोड़ दिया। अच्छा, रोजा तोड़ने के बाद कोई ऐसी चीज भी ना पाई जाए कि जिस वजह से रोजा रखने की इजाजत ही नहीं थी, जैसे किसी खातून ने जानते बूझते माह रमजान मुबारक में बिला उज्र शरी रोजा तोड़ दिया, कोई चीज खा ली, रोजा टूट गया, कफारे की सूरत बन रही थी, लेकिन गुरुब आफ्ताब से पहले पहले उनके पीरियड शुरू हो गए, तो अब ये जो कैफियत है ना, इस कैफियत में रोजा रखना ही जायज नहीं है। या रोजा जानते बूझते बिला उज्र शरी तोड़ा, लेकिन गुरुब आफ्ताब से पहले पहले आदमी ऐसी कैफियत में आ गया कि जिस सूरत में रोजा ना रखने की रुख्सत है। मिसाल के तौर पे किसी ने जोहर के अंदर कोई चीज खा ली पी ली माह रमजान के रोजे में, तो रोजा तोड़ दिया, कफारे वाली सूरत बन रही थी, लेकिन असर के वक्त ये ऐसा शदीद बीमार हुआ कि अगर ये बीमारी रोजे की बरकरार रहने की हालत में होती तो शरीयत ने रुख्सत दी होती कि आप रोजा तोड़ दें, तो इस सूरत में भी कफारा लाजिम नहीं होगा। तो यानी इसमें उसूल और जाब्ता ये जहन में रखने का है कि बिला उज्र शरी तोड़ा हो, कसदन तोड़ा हो, माह रमजान के अदा रोजे रख रहा हो वो तोड़ा हो, और ऐसी चीज खा के ऐसी चीज पी कर के जो हमारे जिस्म के अंदर एनर्जी पैदा करती हो, यानी दवा या गिजा वाली चीज उसने खाई हो, इसी तरीके से यानी बिला उज्र शरी की जो कैद है ना, इसका मतलब यह है कि अगर कोई शरी उज्र पाया गया, ठीक है, और इसने शरी उज्र की बिना पे अगर रोजा तोड़ा है तो फिर इसके ऊपर कफारा लाजिम नहीं आएगा। मिसाल के तौर पे कोई शख्स गन पॉइंट पे किसी रोजादार मुसलमान को घेर लेता और कहता है कि खा वरना तुम्हें जान से मार देंगे,
जान से मारने वाला वैसे खिलाता बड़ा मुश्किल है, लेकिन ये एक मसला अपनी जगह पर है।
असल में देखें सूरत जो दुश्मनी एक ऐसी चीज है जो किसी भी चीज पे उभार सकती है,
खराब
करने किसी मुसलमान के तकवा परहेजगारी से कोई चिढ़ गया, नहीं भाई तुझे खिला के रहूंगा वरना जान से मार दूंगा, तो वो उस जाविये से खुश हो रहा है, यानी तो अब किसी
बेवकूफों की कमी नहीं है।
तो रोजादार को अगर किसी ने गन पॉइंट पे इस अंदाज में ले लिया कि अगर तुमने अभी कोई चीज नहीं खाई तो तुम्हें फिर गोली खानी पड़ेगी, और या यह है कि तुम्हें इतना मारेंगे तुम्हारे हाथ पांव तोड़ देंगे, और ये रोजादार बकायदा उस अगले धमकी देने वाले के हवाले से ये जानता हो समझता हो कि जो कह रहा है ये कर गुजरेगा, ठीक है, तो अब मुसलमान के लिए ऐसी सूरत में इस चीज की शरीयत मुतारा रुख्सत अता फरमा देती है कि वो खा ले, रोजा टूट जाएगा, लेकिन इस सूरत में चूंकि इसने बिला उज्रे शरी नहीं तोड़ा,
यानी ये शरीयत नहीं है,
ये शरीयत ये तोड़ने की लिहाज से तो अब इस पे कफारा नहीं।
अच्छा, एक चीज ये बताएं, जैसे ये लिखा है सफा 156 पे, खबरदार जिन सूरतों में रोजा तोड़ने पर कफारा लाजिम नहीं है इनमें शर्त है कि एक बार ऐसा हुआ और मासियत यानी ना फरमाने का इरादा ना किया हो, वरना इनमें कफारा देना होगा। यानी जिस चीज के अंदर, जैसे आपने कहा कि ये सूरत में कफारा नहीं है, ऐसी चीज खा ली नॉर्मल जो हम नहीं खाते और उसके लिए कोई टेस्ट के लिए भी नहीं खाई, जैसे कि कच्चे चावल बाजों को आदत होती है थोड़े फाक गए, तो बहरहाल ये एक मिसाल आ गई। अब इसमें असल ये है कि देखें, एक शख्स को ये तो पता चल गया मिसाल के तौर पे, भाई नियत जो है वो रात को की होगी तो फिर तो कफारा होगा, मैं तो करूंगा ही सुबह नियत। अब इस तरह का यानी कोई शख्स खेल खेलने की सूरत उसकी नहीं बनेगी, कोई गुनाहों भरा उसका कस्तन इरादा इस तरह का नहीं होना चाहिए, इसके बारे में आप क्या फरमाते हैं?
रोजा तोड़ने का जो यहाँ पे ना कस्द मासियत ना हो,
जी जी, जी।
मासियत का माना जो इसी तरह का मसला दुर्रे मुख्तार में है वो है रोजा तोड़ना, यानी रोजा तोड़ना मासियत है और रोजा तोड़ने का उसने इरादा किया हो कि मैं रोजा तोड़ रहा हूँ। अब वो चीज अगरचे ऐसी हो कि जिससे कफारा लाजिम ना आता हो,
ये कच्चे चावल लिए और फांक लिए कि उसको पता है कि इससे कफारा नहीं आएगा, टूटे,
लेकिन वो इरादा उसका ये है
कि मैं रोजा तोड़ रहा हूँ,
रोजा तोड़ रहा हूँ, तो ये कस्दे मासियत, रोजा तोड़ने के इरादे से अगर वो रोजा तोड़ेगा, अगरचे वो रोजा इस चीज से तोड़ा है जिससे सिर्फ कफारा लाजिम
नहीं आएगा,
कफारा लाजिम नहीं आता, लेकिन कस्दे मासियत के एतबार से जब वो इस तरह तकरार करेगा ना तो शरीयत मुतारा फिर यहाँ पर कफारे को लागू फरमा देगी।
हुजूर, वो हम इख्तिताम की तरफ आने से पहले हमारा एक मौजू जो है वो पूरा फैजान तरावी का अगला मौजू होगा, बाप का होगा, और एक चीज जो है वो थोड़ा सा ये है कि फैजान तरावी के अंदर दो बातें शुरू के अंदर बयान की गई हैं, एक तो ये कुरान पाक जो सुनाया जाता है उसकी उजरत ना ली जाए, हमारे यहाँ 27वीं को कुछ लेन देन का मामला होता है, इसको थोड़ा सा आप एक चीज को समझाएं, दूसरा कुरान पाक ठहर ठहर कर पढ़ा जाए, हमारे यहाँ बहुत स्पीड का मामला होता है, ये दो बातें आप समझाएं, इस पर हम अपने सिलसिले का आज का इख्तिताम करें।
तरावी एक इबादत है
जी,
और इबादत पे इजारा, नफ्स इबादत पे इजारा नहीं किया जाता,
यानी उस पर कोई हमें मुआवजा और पैसे वगैरह नहीं, नहीं, नहीं।
इबादत कर रहा हूँ इस पे आप मुझे,
मैं नमाज पढ़ रहा हूँ तो 100 रुपए दे दीजिएगा,
तो इस तरह कि आप किसी से कहेंगे आप जोहर की नमाज पढ़ लें मैं आपको 100 रुपए दूंगा, तो वो जोहर की नमाज पढ़ लेता है तो वो कहता है 100 रुपए दो, तो उसको उजरत नहीं दी जाएगी, वो उजरत का मुस्तहिक नहीं है, तो ये जायज भी नहीं है।
यानी इमाम साहब वाला मसला अलग है, काम काम
नमाज, तो नॉर्मल तो यही है कि इबादत पर नेकियों के कामों पर इजारा नहीं होता, इस पर उजरत नहीं ले सकते, अलबत्ता चंद इबादत का ताआत का इस्तिस्ना किया गया है और वो वही सूरतें हैं कि जिनके बगैर यानी के शरीयत मुताहरा के अहकामात की अदायगी में बड़ी डिस्टरबेंस आ जाएगी, जैसे इमामत का मसला ले लें, पंच वक्ता अगर इमाम साहब की उजरत का सिलसिला ना हो तो जाहिर बात है
निजाम डिस्टर्ब
हो जाएंगे। अब रहा मामला तरावी का, तो तरावी के हवाले से फुकाहे किराम ने इसका इस्तिस्ना नहीं फरमाया, अलबत्ता इमामत का, वाज का और अजान देने के हवाले से, तालीम कुरान, तालीम फिक, तालीम इल्म दीन, इसके हवाले से फुकाहे किराम ने,
उलमा ने इन चीजों की इजाजत दी है, मगर तरावी की इजाजत,
तरावी की इजाजत नहीं दी। तो अब यह है कि जो तरावी पढ़ाना चाह रहे हैं, सही बात है कि माह रमजान मुबारक में रोजे की हालत में कुछ इनकी तरावी के हवाले से तैयारी भी कर रहे होते हैं, किसी को 2 घंटे, किसी को 4 घंटे, किसी को पूरा पूरा दिन उस पारे की तैयारी में लगता है, तो अब शरीयत मुताहरा ने तरावी का इस्तिस्ना नहीं फरमाया,
यानी तो पैसे नहीं मिल सकते,
हाँ इसमें उजरत तय नहीं कर सकते कि मैं तरावी पढ़ाऊंगा तो मुझे 15,000 मिलने चाहिए, तो 25,000 मिलने चाहिए,
इससे ज्यादा भी मिलते हैं,
तो अब यह है कि इस पे इजारा नहीं करेंगे, हाफिज साहब के देने की क्या सूरत बनाई जाए, तो इमाम सुन्नत आला हजरत रहमतुल्लाह ताला अलैह ने यानी फातिहा खानी के हवाले से आला हजरत से सवाल हुआ कि किसी शख्स को अगर हम वालिद मरहूम की कब्र पे यूं बिठाएं और वो पूरा कुरान पाक पढ़ ले तो हम उसकी उजरत दें, तो इसकी आपने फरमाया कि इस तिलावत कुरान के ऊपर उजरत का लेन देन जायज नहीं है। फिर अब इसका तरीका जो इमाम अहले सुन्नत आला हज़रत रहमतुल्लाह अलैह ने बयान फरमाया है, तो अब उसकी सूरत, उसका खुलासा लुब्बे लुबाब ये है कि हाफिज कुरान से वक्त का इजारा किया जाए कि आप मुझे आधे घंटे का, मैं आपसे इजारा करता हूँ, आपका मुझे आधा घंटा चाहिए,
सही है,
इसके आप कितने पैसे लेंगे, रोजाना की बुनियाद पे 30 दिन, इतने दिन तक, तो अब वो बता दे कि आधे घंटे के मैं इतने पैसे लूंगा,
मतलब 10 से 10:30 बजे रात को या सुबह कोई टाइम वगैरह से तय कर आधा घंटा।
तो अब ये है कि इमाम अहले सुन्नत आला हज़रत रहमतुल्लाह अलैह ने तरावी के हवाले से वो मसला नहीं बयान फरमाया, वो कब्र के ऊपर किसी शख्स का
फातिहा देनी थी वालिद वगैरह पे,
तो उसके हवाले से आला हज़रत रहमतुल्लाह ताला अलैह ने जो तरीका इरशाद फरमाया वो यही, उसका खुलासा ये है कि वक्त का इजारा कर लिया जाए, उजरत तय कर लिया जाए कि मैं इतना टाइम दूंगा, अब जब उसने अपना वक्त गोया दे दिया तय हो गया कि मैं इतना वक्त दूंगा। अब जो उजरत पे रखना चाह रहा है, अब वो इस टाइम में कोई सा भी काम हस्बे हाल, ठीक है, उससे वो ले सकता है कि आप आधा घंटा आपका मैंने ले लिया, अब आप इसमें कुरान पाक पढ़ें,
ठीक है।
अब वो साहिब जिन्होंने इजारा किया है वो इसमें कुरान पाक अब पढ़ें, टाइम पूरा हो गया यानी जा सकते हो, तो इस तरह वो रोज आना आते रहें और तयशुदा जितने दिन था उतने दिन में वो कर लें तो वो उजरत के हकदार हो जाएंगे। तो इसी तरीके से तरावी के हवाले से भी ये सूरत इख्तियार की जा सकती है कि जिसमें ये उजरत भी ले सकें, लेकिन वो तरावी पढ़ाने की नहीं होगी,
वो टाइमिंग की होगी,
टाइमिंग
जो आपने
की होगी कि मैं आपको एक घंटा दूंगा रोजाना।
सही है,
मिसाल के तौर पे अगर माह रमजान मुबारक में तरावी का टाइम अगर 9 बजे शुरू होता हो और 9:45 अगर ईशा की नमाज हो रही हो, तो इस सूरत में यूं तय किया जा सकता है कि आपका 9 बजे से लेके 10 बजे तक का या 9 बजे से लेके 9:50 तक का हमने आपसे इजारा किया है, आप रोजाना माह रमजान में इस मस्जिद के अंदर आप आएंगे और आपने ये टाइम देना है, और आपसे रिक्वेस्ट है कि इस टाइम में आप हमें एक पारा सुनाएंगे तरावी में।
सही है,
तो इस तरह से वो अब तरावी आके पढ़ाएं जो उनका टाइम है, तो इस सूरत में अब वो उजरत का उनका लेना देना और उजरत भी तय हो कि आपकी इतनी उजरत,
यानी पैसे भी तय, वक्त भी तय, टाइम घड़ी का तय, अब इनसे ये बात आपकी हो गई इतने बजे से इतने बजे।
अब ये माह रमजान मुबारक में 27 दिन तक का आपने लिया था या 29 दिन तक का आपने टाइम मुकरर किया था, तो ये उजरत भी मुकरर करना जरूरी होगा कि कितनी उजरत होगी। बस जो खत्म कुरान के मौके पे जमा हो जाएंगे वो इतने सारे दे दिए जाएंगे, तो ये उजरत मजहूल है, उजरत आपको तय करनी होगी कि कितनी,
जिम्मेदारी भी उठानी होगी आपको इतने पैसे देने भाई।
तो जो भी मस्जिद इंतजामिया के जो फर्द इजारा करेंगे तो वो उस हिसाब से
पहले से, यानी यूँ होना चाहिए कि रमजान से पहले बाज जगह क्या होता है मस्जिद के कलर हो रहे होते हैं, फुला चीज हो रही होती है, सफाइयां हो रही होती है, कितना चंदा चाहिए, कोई स्पेशली काम करवाना है, उसकी बजटिंग कर बैनर लगाते हैं हमारी मस्जिद का ये काम बाकी है तो मदरसे का ये काम है, तो पेशगी तौर पर जब ये काम कर रहे हैं तो ये वाला काम दारुल इफ्तार सुन्नत आकर समझ कर ये काम कर लें, या तो ऐसे ऑफिस मिल जाए जो कुरान पाक बगैर उजरत के पढ़ाएं, और अगर नहीं मिलते तो ठीक है जो जायज तरीका है उसके मुताबिक काम करें।
तो ये वक्त का इजारा इसमें किया जा सकता है, और अमीर अहले सुन्नत दामत बरकातुहुल आलिया ने इस जाविये से भी चंद सफात पर मुश्तमिल
फैजान रमजान से फैजान तरावी को पढ़े और दारुल इफ्तार सुन्नत समझ कर उसके मुताबिक काम कर लें ताकि प्रॉपर हो सके। दूसरा मसला ये होता है बहुत तेज कुरान पाक हमारे यहाँ पढ़ाया जाता है, तरावी इस तरह पढ़ने का क्या हुक्म होगा?
तरावी पढ़ने के हवाले से इमाद भाई तजुर्बात जो है ना बड़े इस हवाले से ऐसे हैं
खतरनाक
के बस औकात, बस यानी ये कोई आ गया नमाज पढ़ने के लिए और वो बकायदा कुरान पाक सही पढ़ना जानता हो तो वो हाफिज साहब के हवाले से बड़ा वो मुतमइन नहीं होता कि किस तरह पढ़ रहे हैं। सदर शरिया साहिब बहार शरीयत खुद अपना बयान फरमाते हैं कि 3 साल मुझे तरावी की जमात नहीं मिल पाई। वजह क्या है कि जो घर के करीब जो भी मस्जिद होगी जहां वो तरावी जमात से पढ़ना चाहते होंगे तो वहां कोई ऐसा हाफिज साहब थे ही नहीं जो सही कुरान पाक पढ़ने वाले हों,
और वो थे भी सदर शरिया ये भी था।
तो अब इस तरह जो है ना जो तेज पढ़ना स्पीड रेस लगना, फिर हमारे मुक्तदियों की भी बड़ी आला शान है नमाजियों की भी कि ये देखते हैं कि पूछते हैं हाँ भाई
या फिर कितने मिनट वाले,
दो चार मस्जिदों के नमाजी जब आपस में दोस्त यार मिलते हैं तो आपस में तबसर होते हैं हाँ भाई तुम कितने में फारिग हो जाते हो, तो बात तो ये कहते हैं कि हमारे इमाम साहब तो ईशा की नमाज से लेके तरावी बल्कि वितर तक के 45 मिनट में फारिग कर देते हैं।
वो फारिग ही कर देते हैं तो अब यही वाला मामला होता है ना।
अच्छा 45 मिनट में सब चीजें यानी पूरा
हमारा पूरा पैकेज 45 मिनट का,
45 मिनट 50 मिनट में हम यानी घर में भी आ जाते हैं। अच्छा बाद ऐसे होंगे कि जो कहेंगे यार हमारे इमाम साहब तो भाई वो घंटे से पहले तो तरावी ही इनकी खत्म नहीं होती, 1 घंटा 5 10 मिनट पे वो तरावी खत्म कर रहे होते हैं। तो हकीकत ये है कि तरावी एक ऐसी इबादत है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इसकी जो फजीलत बयान फरमाई है ना, अगर आदमी उस पर गौर करे तो फिर ये 45 मिनट तो 50 मिनट तो 1 घंटे 10 मिनट ये कितनी देर हो कितनी जल्दी ये सब सिलसिले खत्म हो जाए।
तरावी के असल मसाइल वगैरह हम अगले सिलसिले में लाएंगे। मदनी चैनल देखते रहिए, सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा रहमत मगफ مغفرت دوزخ سے آزادی کا سائے ہوں مہ رمضان کے صدقے میں فرما دے کرم مولا